क्या ये सच नहीं कि इमाम बुखारी का मुद्दा इस फिक्रे मुतवफ़ी का ममीतों का से ये साबित करना है कि लम्मा तवफ़ैतनी के माने हैं अमत्तनी, और इसीलिए वो दो मुख्तलिफ महल की दो आयतें एक जगह जिक्र करके और एक दूसरे को बतौर तज़ाहुर कुव्वत देकर दिखलाता है कि इब्ने अब्बास का ये मंशा था कि लम्मा तवफ़ैतनी के माना है अमत्तनी। इसलिए हमने भी बतौर तावील और महाल के ये कह दिया कि हदीसों के रूह से लम्मा तवफ़ैतनी के माने अमत्तनी है। हाशिया, इस तौर के कौल कुरान शरीफ में सदहा पाए जाते हैं कि मुतकल्लिम के तो और अल्फाज और पराया था, मगर खुदा ताला ने अलग पराये में बयान फरमाया और फिर कहा कि ये उसी का कौल है। अफसोस कि मेरे बुखल के लिए ये लोग अब कुरान शरीफ पर भी एतराज़ करने लगे। अब तो ख़तरनाक अलामतें ज़ाहिर हो गईं। खुदा अपना फजल करे, आमीन। इन हो भला अगर ये सही नहीं है तो तू ही बतला के जबकि मुतवफ़ीका के माने ममीतों का हुए तो इस कौल इब्ने अब्बास के रूह से लम्मा तवफ़ैतनी के क्या माने हुए। क्या हमें ज़रूर नहीं कि हम लम्मा तवफ़ैतनी के माने ऐसी हदीस की रूह से करें जैसी के हदीस के रूह से मुतवफ़ीका के माने किए गए हैं। अगर हम इस बात के मजाज हैं कि एक ही महल की दो आयतों की तफसीर में एक आयत की तफसीर को बतौर हुज्जत पेश कर दें तो इसमें क्या झूठ हुआ कि हमने लिख दिया कि हदीस के रूह से लम्मा तवफ़ैतनी के माने लम्मा अमत्तनी हैं, जबकि तवफ़ी के एक सीगे में हदीस की रूह से ये मुस्तफाद हो चुका कि इसके माने वफात देना है, तो वही इस्तेदलाल दूसरे सीगे में भी जारी करना क्यों हदीसी इस्तेदलाल से बाहर समझा जाता है। और ये कहना कि हम उसी कौल को हदीस कहेंगे जिसका इसनाद आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम तक पहुँचता हो, यानी वो मरफू मुत्तसिल हो, ये और जहालत है। क्या जो मुनकते हदीस हो और मरफू मुत्तसिल ना हो वो हदीस नहीं कहलाती? शिया मजहब के इमाम और मुहद्दिस किसी हदीस को आंदर सल्लल्लाहु अलैहि वसल्लम तक नहीं पहुंचाते, तो क्या उन अखबार का नाम अहादीस नहीं रखते? और ख़ुद सुन्नियों के मुहद्दिसों ने बाद अखबार को मौजू कहकर फिर भी उनका नाम हदीस रखा है और हदीस को कई किस्मों पर मुनकसिम करके सबका नाम हदीस ही रख दिया है। अफसोस कि तुम लोगों की कहां तक नौबत पहुंच गई है कि उन बातों का नाम भी झूठ रखते हो जिस तर्ज को कुरान शरीफ ने इख्तियार किया है और महज शरारत से खुदा की पाक कलाम पर हमला करते हो। जाहिर है कि अगर मसलन कोई ये कहे कि मैंने पुलाव की सारी रकाबी खा ली तो उसको ये नहीं कह सकते कि उसने झूठ बोला है, और झूठ ये कि उसने चावल खाए हैं, रकाबी को तोड़कर तो नहीं खाया। और जबकि नुसूस हदीसिया का इस्तेदलाल कुल्लियत का फायदा बख्शता है तो यह कहना कि हदीस के रूह से लम्मा तवफ़ैतनी के माने लम्मा अमत्तनी है, यानी इस बिना पर के मुतवफ़ी का ममीतों का आ चुका है, इसमें कौन सा किज़्ब और दरोग है? लेकिन ऐसे जाहिल को कौन समझाए जो अपनी जहालत के साथ तासुब की जहर भी मखलूत रखता है। मगर गनीमत है कि जैसा कि ये लोग तीन झूठ हजरत इब्राहिम अलैहिस्सलाम की तरफ मंसूब करते हैं, ऐसा ही तीन झूठ मेरी तरफ भी मंसूब किए। हम इस इब्राहिमी मुशाबहत पर फख्र करते हैं, लेकिन इन लोगों के झूठ और इफ्तरा को उनके मुंह पर मारते हैं। कौलहु, दूसरा झूठ इसी सफा 17, 23 व 24 में लिखा है। कुरान शरीफ का ये फरमाना कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम से पहले कोई नबी ऐसा नहीं गुजरा जो फौत नहीं हो गया, ये भी सरासर झूठ है। कुरान शरीफ में फकत खलत मिन कबलह रसूल मौजूद है, जिसके मानी ये हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से पहले पैगंबर गुजरे। अकूलो, क्या गुजरना बजुज मरने के कोई और चीज भी है? जो शख्स दुनिया से गुजर गया उसी को तो कहते हैं कि मर गया। शेख सादी फरमाते हैं, इधर चूं दौर उम्रश मन कजी गश्त मराई यक नसीहत दाद बिगुजश्त। अब बतलाओ कि बिगुजश्त के इस जगह क्या माने हैं? क्या ये कि शेख सादी अलैह रहमा का बाप जिंदा बजिस्मे उनसरी आसमान पर चला गया था, या ये कि मर गया था? ए अजीज, क्या इन तावीलात रकीका से साबित हो जाएगा कि हजरत ईसा अलैहिस्सलाम जिंदा मआ जिस्मे उनसरी आसमान पर चले गए थे? तमाम दुनिया का ये मुहावरा है कि जब मसलन कहा जाए कि फलां बीमार गुजर गया तो कोई भी ये मानी नहीं करता कि वो आसमान पर माँ जिसमें उनसरी चढ़ गया। और अरबी में भी गुजरना बमाने मरना एक कदीम मुहावरा है। चुनाचे एक फाजिल की निस्बत जो किसी किताब को तालीफ करना चाहता था और कबल उस तालीफ मर गया, किसी का ये पुराना शेर है, वलम यत्तफिक हत्ता मजाब सबील ही वकम हसरात फी बुतूनिल मकाबरी। यानी इस फाजिल को इस किताब का तालीफ करना इत्तेफाक ना हुआ यहाँ तक कि गुजर गया और कब्रों के पेट में बहुत सी हसरतें हैं। यानी अक्सर लोग कबल इसके जो अपने इरादे पूरे करें मर जाते हैं और हसरतों को कब्रों में साथ ले जाते हैं। अब देखो कि इस जगह भी गुजरना बमाना मरने के है, और अगर ये कहो कि किस तफसीर वाले ने ये माने लिखे हैं तो इसका ये जवाब है कि हर एक मुहक्किक मुफस्सिर जो अक्ल और बसीरत और इल्मे बसीरत से हिस्सा रखता है यही माने लिखता है। देखो तफसीर मजहरी सफ़ा 485 ज़ेरे आयत कद खलत मिन कबलेहिर रसुल, यानी मजत व मातत मिन कबलेहिर रसुल, यानी पहले नबी दुनिया से गुजर गए और मर गए। और अलिफ लाम से इस बात की तरफ इशारा है कि कोई उनमें से मौत से खाली नहीं रहा। ऐसा ही तफसीरुर रहमान व तहसीरुल मन्नान लिश्शेख अल अल्लामा ज़ैनुद्दीन अली अल महायमी ज़ेरे आयत कद खलत लिखा है, कद खलत मिन हम मन माता व मिन हम मन कोतिला फला मुनाफात उन बैनर रिसाला वल कत्ल वल मौत। देखो सफा 177 जिल्द पहली तफसीरुर रहमान। यानी गुज़िश्ता अंबिया दुनिया से इस तरह गुजर गए कि कोई मर गया और कोई कत्ल किया गया, बस नबूवत और मौत और कत्ल में कुछ मुनाफात नहीं। ऐसा ही तफसीर जामेउल बयान लिश्शेख अल अल्लामा सैयद मोइनुद्दीन इब्न शेख सैयद सफीउद्दीन सफ़ा 21 में ज़ेरे आयत कद खलत मिन कबले हिर रसुल लिखा है, कद खलत मिन कबले हिर रसुल बिल मौत अविल कत्ल फयखलू मुहम्मदुन सल्लल्लाहु अलैहि वसल्लम अयज़न। यानी तमाम नबी जो हज़रत सल्लल्लाहु अलैहि वसल्लम से पहले थे मौत के साथ या कत्ल के साथ दुनिया से गुजर गए, ऐसा ही हज़रत सल्लल्लाहु अलैहि वसल्लम भी दुनिया से गुजर जाएंगे। ऐसा ही हाशिया गायतुल काजी व किफायतुल राजी अला तफसीर अल-बैदावी जिल्द 3 सफ़ा 68 मकाम मजकूर के मुतालिक ये लिखा है, लैसा रसूलुना सल्लल्लाहु अलैहि वसल्लम मुतबर्रअन अनिल हलाके कसायर रुसले व यखलू कमा खलो। यानी हमारे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मौत से मुस्तस्ना नहीं हैं, बल्कि जैसा कि पहले उनसे तमाम पैगंबर मर चुके हैं वो भी मरेंगे, और जैसा कि वो इस दुनिया से गुजर गए वो भी गुजर जाएंगे। ऐसा ही तफसीर जमल में जिसका दूसरा नाम फतूहात इलाहिया है, यानी जिल्द 1 सफ़ा 336 में ज़ेर तफसीर आयत वमा मुहम्मदुन कद खलत ये लिखा है, कान्नहुम एतकदू अन्नहु लैसा कसायर रुसुले फी अन्नहु यमूतो कमा मातू। यानी बाज़ सहाबा रज़ी अल्लाहु अन्हुम को गोया ये गुमान हुआ था कि हज़रत सल्लल्लाहु अलैहि वसल्लम दूसरे नबियों की तरह नहीं मरेंगे बल्कि ज़िंदा रहेंगे, सो फरमाया कि वो भी मरेगा जैसा कि पहले तमाम नबी मर गए। ऐसा ही तफसीर साफ़ी ज़ेर आयत मज़कूरा जल्द अव्वल में लिखा है, फ़सयख़लू कमा ख़लौ बिल मौत अविल क़त्ल। यानी हज़रत सैयदना मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम भी दुनिया से ऐसा ही गुजर जाएगा जैसा कि दूसरे नबी मौत या कत्ल के साथ दुनिया से गुजर गए। अब जाहिर है कि इन तमाम तफसीर वालों ने लफ्ज़ खलत के मानी मातत ही किया है, यानी इस आयत के यही माने किए हैं कि जैसे पहले तमाम अम्बिया अलैहिस्सलाम फौत हो गए हैं ऐसा ही हज़रत सल्लल्लाहु अलैहि वसल्लम भी वफात पाएंगे। अब देखो कि हज़रत मसीह की मौत पर यह किस कदर रोशन सबूत है जो तमाम तफसीरों वाले यक जुबान होकर बोल रहे हैं कि पहले जिस कदर दुनिया में नबी आए सब फौत हो चुके हैं, ماسوہ اس کے ہر ایک ایماندار کا یہ فرض ہے کہ اس مقام میں جن مانوں کی طرف خود اللہ جل شانہ نے اشارہ فرمایا ہے انہی مانوں کو درست سمجھے اور اس کے مخالف مانوں کو زیغ اور الحاد یقین کرے۔ اور یہ بات نہایت بدیہی اور اظہر من الشمس ہے کہ اللہ جل شانہ نے آیت قد خلت من قبل رسول کی تفسیر میں آپ ہی فرما دیا ہے افئم ماتا او قتلا۔ بس اس ساری آیت کے یہ معنی ہوئے کہ پہلے تمام نبی اس دنیا سے موت یا قتل سے گزر چکے ہیں، سو اگر یہ نبی بھی انہی کی طرح موت یا قتل سے گزر جائے تو کیا تم دین سے پھر جاؤ گے؟ اس جگہ یہ نقطہ یاد رکھنے کے لائق ہے کہ اس مقام میں خدا تعالیٰ نے دنیا سے گزر جانے کے دو ہی طور پر معنی قرار دیے ہیں، ایک یہ کہ بذریعہ موت عطف انف یعنی طبعی موت کے انسان مر جائے، اور دوسرے یہ کہ مارا جائے یعنی قتل کیا جائے۔ غرض خدا تعالیٰ نے خلط کے لفظ کو موت یا قتل میں محصور کر دیا ہے، بس ظاہر ہے کہ اگر کوئی تیسرا شک بھی خدا تعالیٰ کے علم میں ہوتا تو خلط کے معنوں کی تکمیل کے لیے اس کو بھی بیان فرماتا، مثلا یہ کہنا افئم ماتا او قتلا اور رفع الی السماء بجسمہ کما رفع عیسیٰ انقلبتم علی اعقابکم، جس کا ترجمہ یہ ہے کہ سارے نبی پہلے اس سے گزر چکے ہیں، پس اگر یہ نبی بھی مر جائے یا قتل کیا جائے یا عیسیٰ کی طرح ماں جسم آسمان پر اٹھایا جائے تو کیا تم اس دین سے پھر جاؤ گے؟ اب اے عزیز، کیا تو خدا پر اعتراض کرے گا کہ وہ اس تیسری شک کا بیان کرنا بھول گیا اور صرف دو شک بیان کیے؟ لیکن عقل مند خوب جانتے ہیں کہ لفظ خلط جو ایک تشریح طلب لفظ تھا، اس کی تشریح صرف موت یا قتل سے کرنا اس بات پر قطعی دلالت کرتا ہے کہ خدا تعالیٰ کے نزدیک اس مقام میں خلط کے معنی یا موت یا قتل ہے اور کچھ نہیں۔ اور یہ ایک ایسا یقینی امر ہے جو اس سے انکار کرنا گویا خدا کی اطاعت سے خارج ہونا اور اس پر افتراء کرنا ہے، جبکہ خدا تعالیٰ نے اسی آیت میں اپنے ہی منہ سے بیان فرما دیا کہ خلط کے معنی یا مرنا یا قتل کیے جانا ہے، تو اس سے مخالف بولنا کذب عظیم اور ایک بڑا افتراء ہے اور صغائر میں سے نہیں ہے بلکہ کبیرہ گناہ ہے۔ پس جبکہ خدا تعالیٰ کے نزدیک خلط کے معنی دو میں ہی محصور ٹھہرے یعنی مرنا یا قتل کیے جانا، تو اس سے زیادہ افتراء اور دروغ کیا ہوگا کہ جس طرح نصارہ نے خانخواہ حضرت عیسیٰ علیہ السلام کو خدا تعالیٰ کا بیٹا قرار دیا، اسی طرح خانخواہ بغیر دلیل اور سلطان مبین کے خلط کے معنوں میں آسمان پر بجسم عنصری اٹھائے جانا داخل سمجھا جائے۔ ہاں، اس جگہ تبن یہ سوال پیدا ہوگا کہ جبکہ آئمہ لغت عرب نے بھی خلط کے معنی کہیں یہ نہیں لکھے کہ کوئی شخص زندہ ماں جسم عنصری آسمان پر چلا جائے، تو کیا حاجت تھی کہ خدا تعالیٰ نے افئم ماتا اور قتلا کے ساتھ لفظ خلط کی تشریح فرمائی؟ تو اس کا جواب یہ ہے کہ خدا تعالیٰ جانتا تھا کہ فیض آوج کے زمانے میں خلط کے یہ معنی بھی کیے جائیں گے کہ حضرت مسیح کو زندہ ماں جسم عنصری آسمان پر پہنچا دیا گیا ہے، لہذا اس تشریح سے بطور ابس ما تقدم پہلے سے ہی ان خیالات فاسدہ کا رد کر دیا۔ اب اس تمام تحقیق کے روح سے آپ سمجھ سکتے ہیں کہ میں نے ان معنوں میں کوئی جھوٹ نہیں بولا، بلکہ آپ ناراض نہ ہوں، آپ خود بوجہ ترک معنی قرآن اس قول شنی دروغ گوئی کے مرتکب ہوئے ہیں۔ میں آپ کو 1000 روپیہ بطور انعام دینے کو تیار ہوں اگر آپ کسی قرآن شریف کی آیت یا کسی حدیث قوی یا ضعیف یا موضوع یا کسی قول صحابی یا کسی دوسرے امام کے قول سے یا جاہلیت کے خطبات یا دواوین اور ہر ایک قسم کے اشعار یا اسلامی فصحا کے کسی نظم یا نثر سے یہ ثابت کر سکیں کہ خلط کے معنوں میں یہ بھی داخل ہے کہ کوئی شخص ماں جسم عنصری آسمان پر چلا جائے، خدا تعالیٰ کا قرآن شریف میں اول خلط کا بیان کرنا اور پھر ایسی عبارت میں جو بموجب اصول بلاغت و معنی تفسیر کے محل میں ہے صرف مرنا یا قتل کیے جانا بیان فرمانا، کیا مومن کے لیے یہ اس بات پر حجت قاطع نہیں ہے کہ خلط کے معنی اس محل میں دو ہی ہیں، یعنی مرنا یا قتل کیے جانا ہے؟ اب خدا کی گواہی کے بعد اور کس کی گواہی کی ضرورت ہے؟ الحمدللہ ثم الحمدللہ کہ ایسے مقام میں خدا تعالیٰ نے میری سچائی کی گواہی دے دی اور بیان فرما دیا کہ خلط کے معنی مرنا یا قتل کیے جانا ہے۔ آپ نے تو اس مقام میں اپنے اس اشتہار میں میری نسبت یہ عبارت لکھی ہے کہ ایسا جھوٹ بولا ہے کہ کسی ایماندار بلکہ ذرا شرم اور حیا کے آدمی کا کام نہیں۔ لیکن یہ بھی خدا تعالیٰ کا ایک عظیم الشان نشان ہے کہ وہی جھوٹ قرآنی شہادت سے آپ پر ثابت ہو گیا۔ اب بتلائیے کہ میں آپ کی نسبت کیا کہوں؟ آپ نے ناحق جلد بازی کر کے میرا نام دروغگو رکھا، لیکن میں نہیں چاہتا کہ بدی کا بدی کے ساتھ جواب دوں، بلکہ اگر اسلامی شریعت میں جھوٹ بولنا حرام اور گناہ نہ ہوتا تو میں بعوض آپ کے کذاب کہنے کے آپ کو صدیق کہتا، اور بعوض اس کے کہ آپ نے محض دروغ گوئی سے مجھے ذلیل اور شکست یافتہ قرار دیا آپ کو معزز اور فتح یاب کے نام سے پکارتا۔